यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। पार्टीको विधान अधिवेशन आउँदो साउन 25 देखि 27 गतेसम्म काठमाण्डुमा गर्ने नेकपा एमाले केन्द्रीय कमिटिको निर्णय। सर्वोच्च अदालतको फैसला अघि हस्ताक्षर फिर्ता नलिनेहरू एमालेका नेता कार्यकर्ता नरहने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। लगातारको वर्षाले मुलुकका अधिकांश क्षेत्रको जनजीवन कष्टकर, पहिरोमा परि धादिङ र गोर्खामा 4 जनाको मृत्यु। नेपालमा आज थप 3,066 जना कोरोना संक्रमणबाट मुक्त, संक्रमण मुक्त हुने दर 94.3% पुग्यो। आज थप 2,328 जनामा कोरोना भाइरसको संक्रमण, संक्रमणबाट थप 19 जनाको मृत्यु। र फिलिपिन्समा ज्वालामुखी विस्फोट हुँदा 2400 भन्दा बढ़ी मानिस विस्थापित। समाचार अब विस्तारमा। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला हुँदासम्म एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर कायम रहे उनीहरू एमालेका नेता कार्यकर्ता नहुने स्पष्ट पार्नु भएको छ। नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटिको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जारी बैठक नै जेठ 2 फर्किएको बताउनुहुँदै यो बैठकमा अनुपस्थित हुने र अर्को पार्टीमा जानेलाई एमाले नफर्किने बताउनु भयो। अध्यक्ष ओलीले नेता माधव नेपालसँग भएको टेलिफोन वार्ताको चर्चा गर्नुहुँदै प्रतिपक्षी मोर्चामा हस्ताक्षर गरेर हिँड्नेको हैसियत के हुन्छ, लुकेको कुरा होइन भनी आफूले स्मरण गराएको बैठकलाई जानकारी दिनुभयो। यसैबीच नेकपा एमालेको काठमाण्डुमा जारी केन्द्रीय कमिटिको 13 बैठकले साउन 25 गतेदेखि 27 गतेसम्म काठमाण्डुमा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको छ। बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विधान अधिवेशनमा पेश गर्नका लागि पार्टीको राजनैतिक प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएको छ। यस्तै बैठकले महासचिव ईश्वर पोखरेललाई सांगठनिक प्रतिवेदन तथा उपमहासचिव विष्णु प्रसाद पौडेलले विधान अधिवेशन तयार गर्ने जिम्मेवारी दिएको छ भने विधान अधिवेशन व्यवस्थापनको जिम्मेवारी नेता रामबहादुर थापालाई दिने निर्णय गरेको छ। बैठकले असार मसान्तसम्ममा पार्टी सदस्यता नवीकरण गरिसक्ने र साउन 5 गतेसम्ममा केन्द्रीय कार्यालयले अन्तिम नामावली बुझाउने निर्णय गरेको छ। एमाले बैठकले आउँदो भदौ 5 गते ओडा तथा भदौ 25 गते पालिका अधिवेशन गर्ने तथा पार्टीका विभागहरूको गठनलाई स्थायी कमिटिबाट अन्तिम रूप दिने निर्णय गरेको छ। यस्तै बैठकले निर्वाचनको तयारीमा जुट्न सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन समेत दिएको छ।
विगत एक सातादेखि परेको वर्षा कारणले जनकपुरधाम उपमहानगरपालिका सहित जिल्लाका धेरै भागहरू जलमग्न भएको छ। कमला नदीमा निर्माण गरिएको पक्की पुल भाँसिएपछि सो क्षेत्रका स्थानीयवासीहरू निकै दुखी बनेका छन्। पक्की पुल भाँसिएपछि कमला नगरपालिकाको अडेरवाका आमोद मणि यादव:
हाम्रा सबके सपना एकैटा छलगा कि हुलाकी सड़कमा पुल्ला बनल गा, त्यही लगा सपना छलगा, ओ पुल्ला टुट गेल, अब सपना नियासा भयो कि आफ्नो सपना अब कि हामी पुल्ला बदलका जा सक।
बाढ़ी आएपछि सो क्षेत्रमा बसोबास गर्ने स्थानीयहरू त्रसित बन्ने गरेका छन्। कमला नदीमा भएको तटबन्धको सुरक्षाका लागि कमला नदी नियन्त्रण आयोजना जनकपुर धामका प्रमुख एकराज भट्टराई:
जोखिम पहिचान गरी जिल्ला विपद व्यवस्थापन समितिको निर्णय बमोजिम तत्काल चाहिने उद्धारका सामग्रीहरू स्थानीय स्रोतमा उपलब्ध मानवीय स्रोत सुरक्षा निकायहरूसँग समन्वय गरेर तुरन्तै कटान नियन्त्रण गर्न परिचालित हुन सक्ने अवस्थामा
जोखिम बढेको छ। यस्तो बेलामा जिल्ला विपद व्यवस्थापन समितिले कस्तो तयारी गरेको छ? धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला:
सुरक्षा निकायमा तालिम प्राप्त जनशक्तिहरू छन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, सुरक्षा निकायमा भएका उद्धारका सामग्रीहरू तयारी हालतमा रहेको। कमला नदीको तटबन्ध आयोजनाले 8 करोड़ थप निकासा ल्याएर अहिले संवेदनशील र जोखिमयुक्त स्थानहरूमा रोकथामको कामहरू गरिरहेको छ र त्यो काम करिब 90% भइसकेको भन्ने जानकारी प्राप्त भएको छ।
वर्षा भएपछि खोला नालामा बाढ़ी आउने स्वाभाविक भएकाले आफै नागरिकहरू सचेत रहन आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
अहिले रिपोर्ट सुन्दै हुनुहुन्थ्यो जनकपुर धामबाट संवाददाता अजय कुमार झाको। अब बाँकी समाचार। लगातारको वर्षाले मुलुकका अधिकांश भागको जनजीवन कष्टकर भएको छ। पहिरोमा परी गोर्खा र धादिङमा गरी आज चार जनाको मृत्यु भएको छ। अविरल वर्षापछि आएको पहिरोमा ट्रक पुरिँदा धादिङमा दुई जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका दशमा खसेको पहिरोले चारवटा सवारी साधनमा क्षति पुगेको छ। मृत्यु हुनेमा ना 8-45-40 नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका 6 बस्ने 28 वर्षीय बीरबल चेपाङ र ना 7-3-20 नम्बरको कन्टेनरमा सवार भारतकी 43 वर्षीय सोनी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ। चेपाङको शव ट्रकमा चेपिएको अवस्थामा थियो भने सोनीको पोखराको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो। घाइते भएका अन्य तीन जनाको पोखरा स्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ। यसैगरी गोर्खामा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका 7 उपल्लो गोहोरेमा आज बिहान माथिबाट खसेको पहिरोले 80 वर्षीय रमन पाण्डेको घर पुरिँदा पाण्डेसहित उहाँकी श्रीमती 70 वर्षीय नन्द कुमारी पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ। निरन्तरको वर्षातसँगै आएको पहिरोका कारण अवरूद्ध नारायणगढ मुगलिन सड़क खण्ड 3 दिनपछि आज एकतर्फी सञ्चालनमा आएको छ। स्थानमा खसेको पहिरो पन्छाएसँगै आज बिहानदेखि एकतर्फी रूपमा सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितौनले जनाएको छ। यसैगरी धादिङको बेनीघाट रोराङ गाउँपालिका 10 स्थित जवाङमा सवारी साधन क्षति पुर्याउने गरी आएको पहिरोले अवरूद्ध भएको पृथ्वी राजमार्गको धादिङ खण्ड आज दिउँसोबाट एकतर्फी रूपमा सञ्चालनमा आएको छ। वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा अवरूद्ध बनेको तनहुँको डुम्रे र लमजुङको बेसी शहर जोड्ने डुम्रे बेसी शहर सड़क खण्ड सञ्चालनमा आएको छ। गत बिहिबारदेखि अवरूद्ध भएको सड़क आज दिउँसोबाट सञ्चालनमा आएका इलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका 12 स्थित मामदी खोलामा बाढ़ी आएपछि बीपी राजमार्ग अवरूद्ध भएको छ। हिजोदेखि परेको अविरल वर्षाका कारण खोलाको माथिबाट लेदो सहितको बाढ़ीमा तीनवटा सवारी साधन फँसेपछि राजमार्ग अवरूद्ध भएको हो। रातिदेखि नै लेदोका कारण सड़क अवरूद्ध भएपछि अहिले रानेछाप सिन्धुली र पूर्वी तराई जाने तथा काठमाडौँ आउने सवारी साधनहरू बाटोमै रोकिएको रोशी गाउँपालिकाका अध्यक्ष दल बहादुर लामाले बताउनुभयो। अवरूद्ध बाटो खुलाउने प्रयास गरिए पनि निरन्तरको वर्षा र खोलाको सतह बढ़ेका कारण केही कठिनाई भइरहेको प्रहरीले जनाएको छ। बाढ़ीले सप्तरीको दक्षिणी क्षेत्रका आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा परेका छन्। बाढ़ीका कारण तिलाठी कोइलाडी लोनिया सकरपुरा सहित आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा रहेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीश सिंहले जानकारी दिनुभयो। नदीमा पानीको बहाव बढ़िरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन पनि उहाँले आग्रह गर्नुभयो। निरन्तरको वर्षापछि झापाका खोला तथा नदीमा पानीको बहाव बढ़ेको छ। झापाको कन्काई मेची बिरिङ टाङटिङ रतुवा माई कमल किस्ने बिनयानी लगायत दर्जनौं खोला तथा नदीमा पानीको बहाव निरन्तर बढ़ेपछि जल तथा मौसम विभागले सतर्क रहन आग्रह गरेको छ। यसैबीच झापाको कन्काई नदीमा पानीको बहाव निरन्तर बढ़ने क्रममा रहेकाले जोखिम हुन सक्ने भन्दै आसपासका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराईको भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले केही दिन यता देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभाव अहिलेसम्म कहिलेसम्म रहन्छ भन्ने यकिन नभए पनि अघिल्ला दिनको तुलनामा मनसुनी वायुको प्रभाव केही कम मात्रामा अझै केही दिन रहिरहने मौसमविद विभूति पोखरेलले जानकारी दिनुभयो। मौसमविद पोखरेलले मनसूनको क्रम कम प्रभाव रहे पनि अझै देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। अबका दिनमा दिउँसो र साँझपख मौसम खुले पनि खण्डित रूपमा पुनः बदली र वर्षाको सम्भावना रहिरहनेछ। आज देशभर सामान्यदेखि पूर्ण बदली रहिरहनुका साथै प्रदेश नम्बर 1 प्रदेश नम्बर 2 बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। नेपालमा आज थप 3,066 जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या 6,06,666 पुगेको छ। कोरोना संक्रमण मुक्त हुने दर 94.3% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज थप 2,328 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज 5,837 नमूनाको पीसीआर परीक्षण गर्दा 1,527 जना र 4,296 जनाको एन्टीजेन परीक्षण गर्दा 801 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमणबाट आज थप 19 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या 9,198 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। रेडियो नेपालले डोटीको सिलगढ़ी स्थित उडीतोलाबाट आजदेखि एफएम ब्याण्डको 100 MHz परीक्षण प्रसारण शुरू गरेको छ। 15 पञ्चवर्षीय योजनाको अवधिभित्र देशको 100% भूभागमा रेडियो नेपालको पहुँच विस्तार गर्ने लक्ष्य अनुरूप नै उडीतोला रेल स्टेशनको परीक्षण प्रसारण शुरू गरिएको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले जानकारी दिनुभयो। प्रारम्भिक अध्ययन अनुसार उडीतोला रेल स्टेशनबाट सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, डडेलधुरा र बैतडीका धेरै स्थान तथा आसपासका क्षेत्रमा रेडियो नेपालको प्रसारण सुन्न सकिनेछ। डोटी सिलगढ़ीको उडीतोला सहित सुदूरपश्चिम प्रदेशमा कैलालीको बुढ़ीतोला, बैतडीको खोटपे, दार्चुलाको छापरी र बझाङको राजकोट गरी 5 स्थानमा एफएम ब्याण्ड मार्फत रेडियो नेपालले आफ्नो सेवा सञ्चालन गरिरहेको छ। यसबाहेक सुदूरपश्चिम प्रदेश प्रसारण कार्यालय दिपायल मिडियम वेब 810 किलो हर्जबाट पनि रेडियो नेपालले आफ्नो सेवा सञ्चालन गरिरहेको छ। पछिल्लो उडीतोला स्टेशनसँगै रेडियो नेपालले हालसम्म देशभर 25 एफएम स्टेशन, 6 मिडियम वेब स्टेशन र अनलाइन मार्फत श्रोतामाझ आफ्नो सेवा पुर्याइरहेको छ। भोजपुरमा रहेका लघुवित्त वित्तीय संस्थाहरूले वित्तीय साक्षरता सहित बचत तथा ऋण लगानीको कार्यलाई निरन्तरता दिएका छन्। कोरोना जोखिमका बीचमा पनि लघुवित्तहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै सेवा सुचारू गरिरहेका छन्। भोजपुरबाट संवाददाता निरोज कोइरालाको रिपोर्ट।
ब्याङ्कलाई मात्र आर्थिक कारोबार गर्ने संस्थाका रूपमा बुझिरहेको अवस्थामा भोजपुर जिल्लाका लघुवित्तमा कार्यरत कर्मचारीहरू भने बचत संकलनमा व्यस्त देखिन्छन्। नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड भोजपुरका प्रमुख दीपक आचार्य:
उच्च जोखिम रहेको बेलामा पनि भोजपुरमा रहेको विभिन्न लघुवित्तहरूले पनि साथीभाइहरूसँग समन्वय गरेर दिदीबहिनीहरूलाई चाहिँ मास्क, सेनिटाइजर, साबुन लगायत सामग्री उहाँहरूलाई प्रदान गरेर पनि कारण छ भने किस्ता तिर्नु पर्दैन।
लघुवित्त संस्थाले विशेष गरेर महिला समूह मार्फत बचत तथा ऋण लगानी र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन्। लघुवित्तले विपन्न वर्गको आय स्तरमा समेत सुधार ल्याएको छ। स्थानीय अगुवा शिव घिमिरे:
यसले एउटा व्यावसायिक हुने साथै जीवनस्तर उकास्नका लागि ठूलो टेवा पुर्याएको छ।
नेपाल राष्ट्र ब्याङ्कबाट घ वर्गको अनुमति पाएर नियमित अनुगमन र निर्देशनमा सञ्चालनमा रहेका लघुवित्तहरू ग्रामीण क्षेत्रमा पहुँच पुगेका संस्थाहरू हुन्। लघुवित्त कर्मचारी मिलन केन्द्र भोजपुरका अध्यक्ष हेमराज दाहाल:
यो संस्थाले भोलि विश्वसनीय ढंगले यहाँ रहेर सेवा गर्छ कि गर्दैन, अथवा हाम्रो पैसा लिएर भाग्ने हो कि भन्ने खालको कहीँ कतै अझै पनि संकोच रहेको पाउँछौ। तथापि ढुक्कका साथ अनुरोध गर्न चाहन्छु, नियमनकारी निकाय नेपाल राष्ट्र ब्याङ्कको बकाइदा इजाजत प्राप्त संस्था भएको हिसाबले विश्वास गरेर कारोबार गर्न सक्नुहुन्छ।
जोखिममा पनि कार्यक्षेत्रमा खटिने कर्मचारीहरूलाई सबैले सहयोग गर्नु आवश्यक देखिन्छ। निरोज कोइराला, रेडियो नेपाल, भोजपुर।
अब केही अन्तर्राष्ट्रिय समाचार। फिलिपिन्समा ज्वालामुखी विस्फोट हुँदा 2400 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। फिलिपिन्सको मनिला र त्यस आसपासका क्षेत्रमा ज्वालामुखी विस्फोट भई निस्केको विषालु ग्यासले ढाकेपछि त्यस आसपासका 2400 भन्दा बढ़ी मानिसहरू विस्थापित भएका हुन्। फिलिपिन्स सरकारले त्यस आसपासका क्षेत्रका बासिन्दालाई हाल कोरोना भाइरसका कारण बन्द भएका विद्यालय र कतिपय सार्वजनिक स्थानमा सारेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। संयुक्त राज्य अमेरिकामा शक्तिशाली साइबर हमला हुँदा कम्तीमा 200 व्यवसायहरू प्रभावित भएका छन्। ह्याकरहरूले मायमीमा मुख्यालय फ्लोरिडा आईटी कम्पनी कसेयालाई निशाना बनाएपछि सो फर्मको कर्पोरेट सफ्टवेयर प्रणालीबाट साइबर आक्रमण फैलिएको साइबर सुरक्षा कम्पनी हन्ट्रेस ल्याब्सले जनाएको छ। कसेयाले भीएसए नामक आफ्नो प्रविधिमा प्रभावित आक्रमण भएको हुन सक्ने भन्दै अनुसन्धान गरिरहेको हुँदा आफ्ना ग्राहकहरूलाई केही समय सर्भर बन्द गर्न अनुरोध गरेको छ। जापानमा पहिरो जाँदा 120 जना हराइरहेका छन्। जापानको अग्नि तथा प्रकोप व्यवस्थापन केन्द्रले टोकियोमा आज भारी वर्षासँगै आएको पहिरोमा परि 80 घरमा क्षति पुगेको र 120 जना हराइरहेको बताएको छ। हराएका मध्ये 19 जनाको पुष्टि भएको छ भने अझै 101 जनाको पुष्टि हुन बाँकी रहेको जापानी संचार माध्यमले जनाएका छन्। हराइरहेकाहरूको खोजी र उद्धार कार्य जारी रहेको जापान सरकारले जनाएको छ। क्यानाडामा उच्च गर्मीसँगै बिजुली चम्की र चट्याङ पर्दा 130 भन्दा बढ़ी जंगलमा डढेलो लागेको छ। क्यानाडाको पश्चिमी शहरमा लागेको डढेलो नियन्त्रणका लागि त्यहाँको संघीय सरकारले ब्रिटिश कोलम्बियामा सैन्य जहाज पठाउने बताएको छ। हिजो ब्रिटिश कोलम्बियाको डढेलो नियन्त्रण सेवा सम्बन्धी निकायले प्रदेशभरि 136 डढेलो सक्रिय अवस्थामा रहेको र पछिल्लो 24 घण्टामा 12,000 चट्याङका घटना रेकर्ड गरिएको जनाएको छ। अमेरिकाले पाकिस्तानलाई दिएको कोरोना भाइरस विरूद्धको 25,00,000 खोप त्यहाँ पुगेको छ। पाकिस्तानको संघीय राजधानी इस्लामाबाद स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको खोप पाकिस्तान स्थित अमेरिकी राजदूत एंगेला पी एगेलेरले पाकिस्तानलाई हस्तान्तरण गर्नुभयो। अमेरिकाले उपलब्ध गराएको मोडेर्ना खोपले पाकिस्तानमा फैलिएको कोरोना भाइरसको महामारी न्यूनीकरणमा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ। अब आर्थिक समाचार।
नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको हालसम्म कुल 18 कम्पनीलाई साधारण शेयर आईपीओ निष्कासनका लागि अनुमति दिएको छ। बोर्डले पछिल्लो पटक युनियन लाइफ इन्सुरेन्स कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको जनाएको छ। सो कम्पनीले 64,50,00,000 बराबरका 64,50,000 किता साधारण शेयर असार 24 गतेबाट बिक्री गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डका अनुसार 2077 असारमा कुल 17,00,000 हारारीमा रहेको हितग्राही खाताको संख्या 7% वृद्धि भई 35,00,000 माथि पुगेको छ। त्यस्तै 7,00,000 हारारीमा रहेको मेरो शेयर खाताको संख्या समेत एक वर्षको अवधिमा 3.5 गुणाले बढ़ेर 26,00,000 पुगेको छ। त्यस्तै प्रारम्भिक सार्वजनिक निष्कासनमा मुस्किलले 5,00,000 जनाले भाग लिने गरेकोमा पछिल्लो पटकसम्म आइपुग्दा 20,00,000 भन्दा बढ़ीले आवेदन दिन थालेका छन्। पछिल्लो पटक सार्वजनिक निष्कासन गरेको जीवन विकास लघु वित्तको साधारण शेयरमा 20,84,762 जनाले आवेदन दिएका छन्। यसअघि ज्योति लाइफ इन्सुरेन्स कम्पनीको साधारण शेयरमा 18,42,480 जनाले आवेदन दिएका थिए। जीवन विकास लघु वित्तको बिक्री प्रबन्धक एनआईबीएल क्यापिटलका अनुसार साधारण शेयरमा लगानी गर्नेको नयाँ रेकर्ड जीवन विकास लघु वित्तले बनाएको छ। अनलाइन कारोबारका लागि 2077 असारमा मात्रै 35,000 युजर आईडी लिएका छन्। हालसम्म त्यो संख्या बढ़ेर 6,60,000 भन्दा बढ़ी पुगेको धितोपत्र बोर्डले जनाएको छ। बोर्डका अध्यक्ष विष्णुराज ढुङ्गानाले प्रविधिमा भएको विस्तार तथा लगानी सहजीकरणका लागि भएका प्रयासका कारण धितोपत्र बजारमा लगानीकर्ताको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको बताउनुभयो। निकै उतार चढ़ावका बीच पनि यो साता नेपाली शेयर बजारको परिसूचक नेप्से स्थिर भएको छ। गत साताको अन्तिम कारोबारको दिन 2,843 बिन्दुमा बन्द भएको नेप्से यस साताको अन्तिम कारोबारको दिन पनि 100 बिन्दुमा बन्द भएको छ। यस साता नेप्से परिसूचक 3 कारोबार दिन वृद्धि भएको छ भने 2 कारोबार दिनहरूमा कारोबार ओह्रालो लागेको छ। 5 दिनको उतार चढ़ाव पछि नेप्से गत साताको अन्तिम कारोबार दिनकै बिन्दुमा पुगेर बन्द भएको छ। यो साता बजारको कारोबार रकम भने घटेको छ। गत साता 49,12,00,000,000 रुपियाँ बराबरको शेयरको कारोबार भएकोमा यो साता 3,77,000 पटकको कारोबारमा 34,16,00,000,000 रुपियाँ बराबरका 10,03,00,000 किता शेयरहरू किनबेच भएका छन्। यो साता बजार पूँजीकरण पनि स्थिर भएको छ। कोरोनाका कारण बन्द भएका आन्तरिक उडानहरू सञ्चालन भएसँगै सुदूरपश्चिममा पनि आन्तरिक उडान शुरू हुने भएको छ। कोरोना महामारीका कारण 3 महिनादेखि उडान बन्द भएको दिपायल धनगढ़ी उडान यही असार 22 गतेबाट पुनः सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। उडान गर्ने तालिका तयार गरी उडान पुनः सञ्चालनका लागि तयारी गरेको दिपायल विमानस्थल कार्यालयले जनाएको छ। सल्यानका किसान पछिल्लो समय कुरिलो खेतीतर्फ आकर्षित भएका छन्। कम लगानीमा राम्रो आमदानी हुने भएपछि किसानहरू कुरिलो खेती गर्न आकर्षित भएका हुन्। अमिलो खेतीबाट थोरै समयमा मनग्य आमदानी हुने भएपछि कालीमाटी गाउँपालिका दुई टाटकेका किसानहरू सामूहिक कुरिलो खेतीमा जुटेका छन्।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार गिरिसा उपाध्यायबाट।
एसियन सिनियर महिला भलिबल च्याम्पियनशीपका लागि बन्द प्रशिक्षणमा रहेको महिला भलिबल टीमबाट 9 खेलाड़ी बाहिरिएका छन्। पहिलो चरणको बन्द प्रशिक्षण सकिएसँगै 27 खेलाड़ीबाट 9 खेलाड़ी बाहिरिएका हुन्। नेपाल भलिबल संघले दोस्रो चरणमा 9 खेलाड़ी टीम बाहिर राख्दै 18 सदस्यीय टीमको छनौट गरेको छ। संघले मनवीर छत्यालको संयोजकत्वमा खेलाड़ी छनौट समिति सिफारिशमा 18 खेलाड़ी छनौट गरेको हो। फिलिपिन्समा आयोजना हुने च्याम्पियनशीपका लागि नेपाली टीमले असार 1 गतेबाट प्रशिक्षण शुरू गरेको थियो। संघले 30 खेलाड़ीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा नेपाल पुलिस क्लबका 3 खेलाड़ी अनुपस्थित रहे। एसियन च्याम्पियनशीप आगामी अगस्त 29 देखि सेप्टेम्बर 5 सम्म आयोजना हुने भएको छ। प्रतियोगितामा नेपाल, जापान, थाइल्याण्ड, कोरिया, काजकिस्तान, ताइवान, इरान, अस्ट्रेलिया, भारत, उज्बेकिस्तान, हङकङ सहित आयोजक फिलिपिन्सले सहभागिता जनाउने भएका छन्। युरोकप अन्तर्गत आज राति चेक गणतन्त्र र डेनमार्क तथा युक्रेन र इंग्ल्याण्ड बीच क्वार्टर फाइनल खेल हुनेछ। चेक गणतन्त्र र डेनमार्क बीचको खेल नेपाली समय अनुसार 9:45 हुनेछ भने युक्रेन र इंग्ल्याण्ड बीचको खेल 12:45 आयोजना हुने भएको छ।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश 1-2 बागमती गण्डकी र लुम्बिनीका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश 1 प्रदेश नम्बर 2 बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी एवं प्रदेश नम्बर 1 प्रदेश नम्बर 2 र गण्डकीका 1-2 स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 24.8 डिग्री सेल्सियस, न्यूनतम 20.4, वर्षा 55 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम 19.8, वर्षा 62.1 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 52.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 32.8 डिग्री सेल्सियस, न्यूनतम 21.3, वर्षा 12.8 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 34.5 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। पार्टीको विधान अधिवेशन आउँदो साउन 25 देखि 27 गतेसम्म काठमाडौँमा गर्ने नेकपा एमाले केन्द्रीय कमिटिको निर्णय। सर्वोच्च अदालतको फैसला अघि हस्ताक्षर फिर्ता नलिनेहरू एमालेका नेता कार्यकर्ता नरहने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। लगातारको वर्षाले मुलुकका अधिकांश क्षेत्रको जनजीवन कष्टकर। पहिरोमा परि धादिङ र गोर्खामा 4 जनाको मृत्यु। नेपालमा आज थप 3,066 जना कोरोना संक्रमणबाट मुक्त। संक्रमण मुक्त हुने दर 94.3% पुग्यो। आज थप 2,328 जनामा कोरोना भाइरसको संक्रमण। संक्रमणबाट थप 19 जनाको मृत्यु। र फिलिपिन्समा ज्वालामुखी विस्फोट हुँदा 2400 भन्दा बढ़ी मानिस विस्थापित। हवस् त, साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।